الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة البقرة کی 130 نمبر آیت سے شروع کر رہے ہیں وَمَنْ يَرْغَبُ عَنْ مِلَّةِ إِبْرَاهِيمَ إِلَّا مَنْ سَفِهَ نَفْسَهُ کون ہے جو ملت ابراہیمی سے اپنا رخ پھیرے گا سوائے اس کے کہ جس نے اپنے آپ کو حماقت میں ڈالا. یہ ترجمہ جو میں نے کیا ہے یہ بھی ٹھیک ہے, لیکن محاورے میں اس کا مطلب ہوتا ہے اس نے اپنے آپ کو ہلاک کیا. صرف وہی اپنے آپ کو ملت ابراہیمی سے ہٹائے گا جو اپنے آپ کو ہلاک کرنا چاہتا ہے. تو اس کا لغوی مفہوم یہ ہوگا محاورے کے انداز میں. ویسے وہ ترجمہ بھی ٹھیک ہے کہ سوائے بیوقوفوں کے ملت ابراہیمی سے کوئی نہیں ہٹے گا. یہ میں بات پیچھے سے کرتا چلا رہا ہوں. یہ آیت نمبر 112 سے کہ اب دوبارہ ان کو دعوت دی جا رہی ہے بنی اسرائیل کو, یعنی یہود کو, اور اس میں یہ بتایا جا رہا ہے کہ تمہیں ملت ابراہیمی کو اختیار کرنا ہے. تو ملت ابراہیمی کو اختیار کرنے کے لیے جو بنیادی چیزیں ہیں ان کو پہلے واضح کریں گے اللہ تعالیٰ کہ ملت ابراہیمی ہے کیا. تو یہاں سے جو بات شروع کی تھی آیت نمبر 122 سے, 122 سے دوبارہ اللہ تعالیٰ نے ان کو مخاطب کیا تھا جیسے میں نے عرض کیا تھا پچھلی دفعہ. اور مخاطب کرنے کے بعد بات کو آہستہ آہستہ اس طرف لے گئے اللہ تعالیٰ کہ ملت ابراہیمی اصل ہے. اب ملت کا معنی کیا ہے وہ واضح کریں گے اللہ تعالیٰ, اور پھر یہ واضح کریں گے کہ ملت ابراہیمی کی حقیقت عربوں کے ہاں کیا ہے, اس کو اپنانا ہے, نہ کہ تم نے اپنے اپنے مسلک کو اپنانا ہے. تو اس آیت میں جو ملت ابراہیمی کا لفظ ہے یہ کچھ اس طرح سے ہے کہ جیسے آپ کہیں کہ حضرت ابراہیم کا طریقہ, نہ کہ دین کے معنی میں. تو فرمایا کہ جو بھی ابراہیم علیہ السلام کے طریقے کو چھوڑے گا وہ ہلاکت میں مبتلا کرے گا اپنے آپ کو. یہ کیوں؟ کیونکہ ابراہیم علیہ السلام کا طریقہ ہی کامیابی کا راستہ ہے, اس کے علاوہ کوئی کامیابی کا راستہ نہیں ہے. ابراہیم علیہ السلام کا طریقہ کیا ہے میں پیچھے واضح کرتا آ رہا ہوں کہ اللہ تعالیٰ کی اطاعت کرنا, کلمات کی حد تک لٹرل سینس میں باتوں کو پورا کر دینا, یہ ابراہیم علیہ السلام کا طریقہ ہے, آخری درجے میں اطاعت. ٹھیک ہے, اب جو اللہ کی اطاعت کا راستہ چھوڑے گا وہ ناکام ہوگا, اس کو کامیابی نہیں ملے گی. تو اس لیے فرمایا کہ کون ہے جو ملت ابراہیمی کو چھوڑے گا سوائے اس کے کہ جو اپنے آپ کو ہلاکت زدہ کر لے, قیامت والے دن مارا جائے گا. اب ملت ابراہیمی میں جو ابراہیم کا طریقہ ہے اس کی وجہ سے دو کام ابراہیم علیہ السلام کے ساتھ ہوئے. ایک یہ کہ وَلَقَدْ اصطفَیْنَاهُ فِي الدُّنْیَا, ہم نے ان کو چنا, پیچھے ہم پڑھ چکے ہیں کہ انہوں نے جب کلمات میں اپنا امتحان پورا کر دیا تو اللہ تعالیٰ نے ان کو چنا, اور انہوں نے پوچھا کہ میری اولاد کو بھی شامل کیا جائے گا اس چناؤ میں, تو اللہ نے کہا ہاں لیکن ظالم شامل نہیں ہوں گے. اب اس کو یہاں وَلَقَدْ اصطفَیْنَاهُ فِي الدُّنْیَا میں پیچھے سے بات کو جوڑا کہ ابراہیم علیہ السلام کے جو طریقہ کار رہا اللہ کے ساتھ اس کی وجہ سے میں نے ان کو چنا تھا اللہ نے. وَإِنَّهُ فِي الْآخِرَةِ لَمِنَ الصَّالِحِينَ, دنیا میں بھی چنا تھا, تو اب ہو سکتا ہے کہ دنیا میں اللہ تعالیٰ چونکہ کئی کاموں کے لیے لوگوں کو چن لیتے ہیں, جیسے سورہ بنی اسرائیل پہنچیں گے تو جو یونانی سر اس وقت کے حکمران تھے ان کو اللہ نے چن لیا مار دھاڑ کے لیے, اسرائیل کو سزا دینے کے لیے, تو وہ بھی ایک چناؤ ہوتا ہے. لیکن یہ جو چناؤ ہے یہ دو, یعنی ہر چناؤ لازم نہیں کہ آخرت میں کامیابی کا باعث بنے. تو ابراہیم علیہ السلام کے بارے میں فرمایا کہ میں نے ان کو دنیا میں چنا ملت کی تشکیل کے لیے, ان کی ضروریت کو چنا اس کام کے لیے, لیکن وہ آخرت میں بھی کامیاب ہوں گے صرف دنیا میں نہیں. تو ایسا ہی طریقہ اختیار کرنا چاہیے کہ جو دنیا میں بھی ایک عزت کا باعث بننے والا ہو اور آخرت میں بھی کامیابی کا باعث بننے والا ہو. تو ابراہیم علیہ السلام کے طریقے کو اپنانا ہے. تو یہاں مذہب کے معنی میں نہیں ہے ملت جو پہلے موقع پر آیا ہے آیت نمبر 130 میں, یہاں ابراہیم علیہ السلام کے طریقے اس کو واضح کریں گے اللہ تعالیٰ. میں صرف اپنی طرف سے نہیں کہہ رہا، اگلی آیتیں واضح کریں گی کہ یہاں نبی حضرت ابراہیم کا طریقہ پیش نظر ہے. وہ کیا ہے؟ اب اس کی وضاحت میں اللہ تعالیٰ نے چند جملے. تو پہلی بات، ملت ابراہیمی کے معنی میں نے واضح کی ہے کہ ملت ابراہیمی یا دین ابراہیمی کے معنی میں نہیں ہے، یہاں ابراہیم علیہ السلام کے طرز عمل کے معنی میں، ان کے ایٹیچیوڈ کے معنی میں، ان کا طریقہ جو تھا زندگی بسر کرنے کا اس کے معنی میں. دوسرا، میں نے بتایا کہ صافیہ نفسہ کا مطلب ہلاکت میں ڈالنا ہے، محاورے کے اندر اس کا مطلب یہ ہوتا ہے. اور ملت ابراہیم علیہ السلام کا طریقہ کیوں اہم ہے؟ کیونکہ آخرت میں کامیابی کا ذریعہ ہے، اور اسی طریقے کی وجہ سے اللہ تعالیٰ نے ان کو اپنی اس نبوت کے سلسلے کے لیے چنا. اب چونکہ نبوت ختم ہو گئی ہے تو پہلا کام تو ہمارے ساتھ نہیں ہوگا، لیکن دوسرا کام ہمارے ساتھ لازمن ہوگا کہ ہم آخرت میں کامیاب ہوں گے اگر ابراہیم علیہ السلام کے طریقے کو اپنا لیتے ہیں. تو یہ بات بنیادی گویا جو پیچھے چلی تھی بات، مقام ابراہیم اور اس طرح کی ساری چیزیں اور امت مسلمہ کی بات، اس کے بعد اب ملت ابراہیمی کا جو لفظ یہاں بولا گیا اس سے بات کو آگے بڑھانا پیش نظر ہے. اب وہ طریقہ کیا ہے؟ ملت ابراہیمی کیا ہے؟ ابراہیم علیہ السلام کا طرز عمل کیا ہے؟ فرمائز کالا لہو ربہ اسلم، جب تیرے رب نے اس سے کہا، جب اس کے رب نے اس سے کہا کہ اسلم، تابے داری اختیار کرو، کالا اسلم تو لرب العالمین، تو انہوں نے کہا کہ میں انسانوں کے پروردگار کا آگے اپنے آپ کو جھکا دیتا ہوں، فرما برداری کے لیے حاضر ہوں. اس کا مطلب کیا ہے؟ ہمارے یہاں اس کا ترجمہ کر دیا میں نے سپرد کیا. وہ کیا کہنا چاہتے ہیں جو ترجمہ کرتے ہیں کہ میں نے سپرد کیا آپ کے؟ وہ یہ کہنا چاہتے ہیں کہ جس حالت میں بھی آپ رکھیں میں آپ کا تابع دار رہوں گا. اچھے حالات میں رکھیں، برے حالات میں رکھیں، فاقے ہوں، بیماریاں ہوں، حضرت ایوب کا قصہ بھی اللہ تعالیٰ نے اس لیے سنایا کہ جیسے بھی حالات میں رکھیں میں آپ کا تابع دار ہوں، آپ کی دہلیز چھوڑ کر نہیں جاؤں گا، آپ کی رسی چھڑوا کر نہیں بھاگوں گا. یہ کہنے کے یہ ہے اس کا مطلب کہ اللہ تعالیٰ روزی دے نہ دے، اللہ تعالیٰ بیماریوں کے اندر گھیر دے، اللہ تعالیٰ مصائب کے اوپر مصائب ڈال دے، یا بے پناہ نعمتیں دے دیں، کوئی بیماری نہ آئے، کوئی کچھ نہ ہو، ہر دو صورتوں میں میں اللہ کا بندہ بن کر رہوں، تابعداری اختیار کیے رکھوں. یہ وہ طرز ابراہیمی ہے جس کی طرف اللہ تعالیٰ یہاں بلا رہے ہیں. دور جدید میں یہ ہم جس عہد میں جی رہے ہیں وہ انگریزوں کی کالونیز بنانے کے بعد کے دور میں ہے. انگریز دو چیزیں اپنے ساتھ لے کر آئے، ایک سائنس اور ایک اپنی فلاسفی. اس فلاسفی میں عقل کا رول بہت زیادہ تھا اور سائنس کا رول بھی اہمیت اختیار کر گیا. اب تو خیر اس کے بدن سے الہات پیدا ہو رہا ہے اور بہت ساری چیزیں، تو سائنس نے یہ چیزیں دی ہمیں، لیکن ایک فلاسفی تھی. فلاسفی کی بیس جو ہوتی ہے وہ ریشنلزم پہ ہوتی ہے، عقلیت پر. عقلیت کا ایک جائز دائرہ ہے، وہاں مذہب بھی اس کو تسلیم کرتا ہے. ایک عقلیت کا دائرہ وہ ہے جہاں پر ہم اپنے سمجھیے کہ اپنے انسانی حدود سے آگے نکل جاتے ہیں، اور عقلی بنیادوں کے اوپر مزید باتیں مزید باتیں مزید باتیں کرتے چلے جاتے ہیں. اس کی سائنس میں اچھی مثال ہے ایولیوشن کی تھیوری. ایولیوشن کی بنیاد اس بات پر تھی کہ سارے جانداروں میں ایک مشابہت پائی جاتی ہے، اور دوسری بات یہ تھی کہ اگر ہم لائف کو سٹڈی کریں فوسلز میں، تو فوسلز جو ہیں وہ جو سب سے سمپل لائف ہے اس کے فوسلز بہت پرانے ہیں، جتنی لائف پیچیدہ ہوتی چلی جاتی ہے اتنے فوسلز نئے ہیں. یہ دو ایک بنیاد ڈی این اے کی سٹڈی پر ہے. تو ان تینوں بنیادوں پر ہم نے ایک نظریہ دیا. وہ نظریہ یہ دیا کہ زندگی آہستہ آہستہ ترقی کرتی رہی ہے، کسی نے ترقی کرتے ہوئے دیکھا نہیں ہے. اس مواد کی ایکسپلینیشن یہ دی گئی کہ زندگی ترقی کرتے کرتے، اس کے اوپر ہم نے بنیادیں اور بھی کئی تھیریز رکھ دی. تو ایولیوشن کے اس نظریے کے اوپر ہم نے کئی نظریات پیدا کر دیے. اب یہ بھی ایک نظریہ تھا، اس کے اوپر اور مزید نظریات پیدا کر دیے. اگر جس دن ایولیوشن کی تھیوری خراب ہوگی تو اوپر والے نظریات بھی خراب ہو جائیں گے، فطری سی بات ہے. تو اس لیے یہ अक्ल बाज़ुकात हम जब दीन में ले आते हैं और दीन की बुनियाद अकली मुकदमात जो मैंने और आपने सोचे होते हैं उसके ऊपर रख देते हैं, तो उसका नतीजा ये निकलता है कि 100 साल बाद 50 साल बाद वो चीज़ें ख़त्म हो जाती हैं। चुनाचे इसका मुशाहिदा हमारी इन गुनाहगार आंखों ने किया कि सर सैयद साहब के ज़माने में जो साइंस के जवाब दिए गए वो 50 साल के बाद ही दम तोड़ गए। उसके बाद जितने जवाब दिए गए वो भी कोई 20-25 साल के बाद दम तोड़ गए। इस वक्त हम जिस पैराडाइम में जी रहे हैं ये अब तब्दील हो रहा है। यानी मैं अपनी आंखों के सामने ये देख रहा हूँ कि मैं जिन बातों को इस्तदलाल समझता था 5 साल पहले, अब वो मेरा इस्तदलाल नहीं है। इतनी तब्दीली आ गई और हम आज एक और नए अकली दौर में दाखिल हो जाएंगे। तो अकली दौर में आकर मज़हब को मानना बड़ा मुश्किल हो गया है। और फिर अकली दौर ने कई शाखें उससे पैदा हुई हैं, उसमें मसलन फेमिनिस्ट मूवमेंट बहुत मौसर हुई मज़हब के ऊपर, मज़हब के ख़िलाफ़ भी मज़हब के हक़ में भी बहुत मौसर हुई। इसी तरह साइंस की जो फ़िलासफ़ी साइंस के ऊपर बेस करती थी उसने एक मुसीबत डाली। इसी तरह एक और चीज़ ज़ुबान, अब ज़ुबान एक यह है कि अल्लाह की निशानी है, एक यह कि एवोल्यूशन के ज़रिए से पैदा हुई। जब एवोल्यूशन के ज़रिए से पैदा हुई है तो उसके एक और नतीजे निकल आए। तो वो सारे जितने इस तरह की बातें थी वो मिलकर मुझे और आपको रोकती हैं इस असलमतुल रब्बिल आलमीन के फरीजे से। अब हम ये समझते हैं कि अकल में बात आएगी तो मान लेंगे। इब्राहीम अलैहिस्सलाम कहाँ खड़े हैं कि मैंने अल्लाह को मान लिया है, अब जो वो हुक्म दे रहे हैं समझ आए ना आए मानना। ये वो फ़र्क है जो दौरे जदीद में नामुमकिन हो गया लोगों के लिए कि इब्राहीम अलैहिस्सलाम के तर्ज पर। मैंने बहुत अच्छे नफीस नौजवानों को ये बात कहते हुए अपने सामने बैठे हुए कहते हुए सुना है कि बात समझ आएगी तो फिर अमल करेंगे ना, मान लिया अल्लाह की बात है। तो आपने अल्लाह की बात नहीं मानी, फिर अपने अकल की बात मानी, जो अकल को लग गई ठीक है। तो ये बात कहना कि भाई जो मुझे समझ आएगी मानूंगा, तो फिर आपने अपनी मानी है, खुदा की नहीं मानी। तो इब्राहीम अलैहिस्सलाम को मैंने पिछले दफ़ा भी अर्ज़ किया था कि ये बात खुदा की शरीयत ही के ख़िलाफ़ थी कि अपने बेटे को ज़िबा करना है, लेकिन वो तैयार हो गए। ये वो फ़र्क है जो तर्ज़ इब्राहिमी में, ये ना समझिए कि ख्वाब आपको आए तो ज़िबा करना है अपने बेटे को, हरगिज़ नहीं। वो नबी हैं, नबियों के ख्वाब का मामला और होता है। हमें अगर इस तरह का ख्वाब आए तो तौबा करनी चाहिए, शैतान किसी चक्कर में डालने वाला है। अंबिया को जो ख्वाब आते हैं वो वही का एक हिस्सा है, उनको पूरा यकीन होता है कि खुदा की तरफ से। वो इंशाल्लाह जब सूरह नजम में पहुँचेंगे तो मैं वाज़े करूँगा कि नबुवत नबियों को किस तरह यकीन दिलाया जाता है। इस तरह वो एक अलग मज़मून है कुरान मजीद का। तो कहा कि मैंने जब उससे कहा, इब्राहिम के रब ने जब इब्राहिम से कहा कि असलम, मेरी फरमा बरदारी में आ जाओ, तो इब्राहिम ने कहा कि क्यों नहीं, असलम तो रब्बिल आलमीन, मैं अपने आप को खुदा के हजूर पेश करता हूँ, फरमा बरदार हूँ, समझ आए ना आए बात। समझ आने का मतलब यह है कि काबिल कबूल हो या ना हो, यह नहीं कि बात ही समझ नहीं आएगी, वो तो ऐसा हो नहीं सकता। वस्सा बिहा इब्राहिम बनी ही व याकूब, और इसी बात की, इसी तर्ज अमल की, इसी मिल्लत इब्राहिम, बिहा में हा मुअन्नस है तो मिल्लत इब्राहिमी की तरफ जा रहा है, इसी तर्ज अमल की, इसी सोच की नसीहत की थी इब्राहिम ने अपने दोनों बेटों को। अल्लाह ने जमा कलस बोला, चूँकि तीन तो तीनों को कही होगी, हमारे यहाँ चूँकि दो का जिक्र ज़्यादा होता है, तो अपने बेटों को भी यही नसीहत की थी, यानी हज़रत मदयान को, हज़रत इस्माइल को, हज़रत इसहाक़ को। क्या नसीहत की थी कि अल्लाह की फरमाबरदारी इख्तियार करनी, ठीक है। तो अब आप मिल्लत के मानी समझते चले जाएँगे। पहली बात खुद इब्राहिम अलैहिस्सलाम के बारे में, फिर उसी की वसीयत इब्राहिम अलैहिस्सलाम ने अपने बेटों को की, उसके बाद फरमाया भाई याकूब, और याकूब ने भी की। हज़रत याकूब का नाम इसलिए लिया जा रहा है कि बनी इसराइल जर बैस 22 नंबर आयत से दोबारा उनको मुखातब किया है कि तुम्हारे दादा इब्राहिम, उनके बेटे या इसहाक और उनके बेटे याकूब की भी यही बात है। तो जिन तीन पैगम्बरों पर तुम अपनी मिल्लत की और बनी इसराइल कहलाते हो वो तो याकूब हैं, तो ये बनी इसराइल हज़रत याकूब का लकब है इसराइल। तो जिनके नाम से तुम जाने जाते हो उनकी भी नसीहत ये थी, क्या, या बनैया ان اللہ اصطفیٰ لکم الدین، اے میرے بچو اللہ نے تمہارے لیے ایک دین کو چنا ہے، فلا تموتن، تو تمہیں موت نہ آئے، الا وانتم مسلمون، سوائے اس کے کہ تم بھی اللہ کے فرما بردار ہو. جو اسلمت لرب العالمین ابراہیم کے لیے تھا، وہی ابراہیم کے بیٹوں کے لیے نصیحت ہوئی، وہی یعقوب نے اپنے بیٹوں سے نصیحت کی. حضرت یعقوب کے 12 بیٹے ہیں، 12 قبائل بنے، تو ان 12 بیٹوں کو یہی نصیحت کی تھی. تو اب دیکھیے اللہ تعالیٰ گھیر کے لا رہے ہیں بنی اسرائیل کو کہ تم بھاگے کھا جاتے ہو، ملت ابراہیمی کے فرد بنتے ہو، ان کا تو طرز عمل یہ تھا، اور تم اب اسلمت لرب العالمین سے گھبرا رہے ہو. یہ کہتے ہو یہودی ہو جاؤ، یہ کہتے ہو نصرانی ہو جاؤ، یہ کہتے ہو ہماری طرح ہو جاؤ، ہمارے جیسے سوچنے لگ جاؤ، تو یہ تو نہیں ہونا چاہیے. تو یعقوب نے بھی، حضرت یعقوب نے بھی اپنے بیٹوں کو یہی نصیحت کی کہ اللہ نے تمہارے لیے ایک دین چنا ہے، تو اس میں چاہیے کیا؟ چاہیے یہ کہ تم تابعداری اختیار کرو. اب یہاں سے دین کے معنی بھی آپ سمجھ سکتے ہیں کہ دین کا مطلب یہ نہیں ہے کہ احکام ہے چند، نہیں، دین کا مطلب ہے کہ میں اللہ کے احکام کی پیروی کرنے لگ جاؤں. وہ مجھے کہیں رات کو کھڑا رہنا تو کھڑا ہو جاؤں، وہ کہیں سوئے روئے رات کو تو سو جاؤ، اس کا حکم ہے. تو یہ پیش نظر ہے. اب آپ بات کو آگے بڑھایا، ام کنتم شہداء اذ حضر یعقوب الموت، تمہیں وہ وقت معلوم ہونا چاہیے، کیا تم موجود تھے جب حضرت یعقوب کے اوپر موت کا وقت آیا؟ اس کال علیہ بنی ہی، تو جب انہوں نے اپنے بچوں سے کہا ما تعبدون من بعدی، تو انہوں نے پوچھا کہ میرے بیٹو تم میرے بعد کس کو خدا مانو گے؟ کالو نعبد الہک و الہ آبائک ابراہیم و اسماعیل و اسحاق الہن واحد، تو انہوں نے کہا کہ ہم اسی خدا کو خدا بنائیں گے جو آپ کا بھی خدا ہے، آپ کے آبا و اجداد ابراہیم اسماعیل اسحاق کا بھی خدا تھا، الہ واحد، اکیلے خدا. میں یہاں عبادت کا ترجمہ نابدو یا تابدون کا ترجمہ خدا بنانے کا کر رہا ہوں. میری تحقیق کے مطابق ابدا کا مطلب یہی ہے. آگے فرمایا کہ پوچھا انہوں نے کیا تھا، انہوں نے پوچھا تھا کہ تم کس کو خدا بناؤ. انہوں نے کہا جی کہ ہم اسی خدا کو خدا بنائیں گے جس کو آپ اور آپ کے آبا خدا بناتے رہے ہیں. آبا کا نام کیا کیا ہے؟ ابراہیم، اسماعیل اور اسحاق. حضرت یعقوب کو جواب دے رہے ہیں کہ آپ کے والد اسحاق، اپنے چچا یا تایا اسماعیل اور دادا ابراہیم کے دین خدا کو ہم خدا بنائیں گے. الہن واحد، بس ایک ہی خدا اور کوئی نہیں. لیکن جملے کو مکمل کہاں کیا؟ ان کو پتا تھا کہ والد صاحب کیا پوچھ رہے ہیں. کہتے ہیں وَنَحْنُ لَهُ مُسْلِمُونَ، اور ہم اس کے فرما بردار بھی ہوں گے. تو وہی جو طرز ابراہیمی ہے وہ کیا ہے؟ اسلمت لرب، اسی کا نام مسلم ہونا ہے. وہی حضرت یعقوب نے کہا، وہی حضرت ابراہیم علیہ السلام نے اپنے بیٹوں سے کہا، وہی حضرت یعقوب نے اپنے بیٹوں سے جب مرتے وقت سوال پوچھا تو انہوں نے آگے سے وہی جواب دیا. تو گویا 12 کے 12 بیٹے یہ، اوپر یہ 4 لوگ، 16 لوگ جن کے اوپر بنیاد ہے پورے دین ابراہیمی کی، وہ سارے کے سارے یہ کہہ رہے ہیں کہ ہم اللہ کے فرما بردار بنیں گے، اور یہود کہہ رہے ہیں کہ ہم آپ کے فرما بردار نہیں بنیں گے، ہم اپنی ملت کو مانیں گے. یہ وہ گناہ ہے جو بنی اسرائیل کر رہے تھے. اس وقت ہم بھی یہی کر رہے ہیں کہ اپنے مسلک کو مانیں گے، قرآن مجید جو کہتا ہے کہتا رہے ہیں، اپنی فکر کو مانیں گے، اپنی فکر کو مانیں گے، اپنے فیصلوں کو مانیں گے، اپنی عقل کو مانیں گے. ہماری عقل زیادہ اچھی ہے خدا کی عقل کے مقابلے میں؟ اس کو کیا کرنا ہے، اس کی اطاعت کیا کرنی ہے؟ تو یہ وہ دین کا اصل تصور یہ تھا کہ میں نے خدا کو مانا ہے اور خدا کے احکام پہ عمل کرنا ہے. یہ بحث تو ہوگی، ہر دفعہ میں کہتا ہوں کہ یہ بحث تو ہوگی کہ یہ اللہ کا حکم ہے کہ نہیں ہے، اور اس حکم کے معنی کیا ہیں، یہ بحث تو ہوگی. لیکن جب یہ پتہ چل جائے کہ نہیں یہ اللہ کا حکم ہے تو بس ختم ہوگی بحث ساری. تو دو حصے ہیں انسان کے، ایک یہ کہ جب اسے پہلی طور پہ منوانا ہے، عقل بھی استعمال ہوگی، سب کچھ استعمال ہوگا کہ ہاں جی ٹھیک ہے، خدا کے یہ احکام ہو گئے، اطمینان ہو گیا. تو اب جب یہ اطمینان ہو گیا کہ ہاں یہ خدا کے احکام ہے، تو پھر اب عقل نہیں سوال نہیں کیا جائے گا. حکم قابل قبول ہو یا نہ ہو، हमारे मौजूदा ज़माने की अकल के मुताबिक फिट बैठता हो या ना बैठता हो, हर सूरत में हम उस हुक्म की पैरवी करेंगे। ये लाजमी बात है, वरना इताअत होगी नहीं। जब मैं अपनी अकल के मुताबिक बात को मानूंगा तो मैं दरअसल अल्लाह की बात नहीं मान रहा, अपनी बात मान रहा हूँ। तो मसलन मेरी वालदा मुझे कहें बेटा पानी पिलाओ, मैं कहूँ सर्दी बड़ी आप ना पिए, तो अकल से काम लिया मैंने, वालदा की बात नहीं मानी। तो वालदा की इताअत का तकाजा यही है कि मैं उठकर पानी दे दूँ, गर्म कर दूँ, ज़्यादा ये बात है ताकि उनकी सेहत को नुकसान ना पहुँचे, लेकिन उनको प्यास लगी है, पानी देना ही देना। तो अकल के मुताबिक करूँगा तो फिर माँ की बात नहीं मानी मैं। ऐसा ही खुदा के साथ है कि मैंने कहा जी सर्दियों में फजर ना ही पढ़ाया करें तो अच्छा है, तो सेहत के ख़िलाफ़ है, तो ये ताबेदारी नहीं होगी। फजर सर्दियों में पढ़नी पड़ेगी, खा उसके बाद ज़ुकाम हो जाए। बात को बहुत खूबसूरत मोड़ दिया अल्लाह ताला ने, फरमाते हैं कि तिल का उम्मत उन कद खलत, ये ग्रोह था जो गुजर चुका, लहा मा कसबत, इस ग्रोह के लिए जो उन्होंने कमाया उनको मिलेगा, वला कुम मा कसब तुम, और तुम्हें वो मिलेगा जो तुम कमाओगे, वला तो सालूना अम्मा कानू या मलून, और तुमसे ये नहीं पूछा जाएगा कि वो क्या करते रहे। इसके साथ एक जुमला हजफ है, और उनसे तुम्हारे बारे में नहीं पूछा, तुमसे उनके कामों के बारे में नहीं पूछा जाएगा उनसे। उनके पिछले जो जुमला था लहा मा का सबक, उसमें अल्लाह ताला ने दोनों बोल दिए हैं कि जो उन्होंने कमाया उनको मिलेगा जो तुमने। अब इस जुमले के मानी एक तो यह कि सादा माने बता दिया, तीन हिस्से हैं जुमले के, कि यह एक उम्मत थी गुजर गई, तुम्हारा भी इनसे कोई ताल्लुक नहीं, जो उन्होंने कमाया उनके काम आएगा, जो तुम कमाओगे तुम्हारे काम आएगा। इसमें ये बात वाजे कर दी कि उनके अमाल तुम्हारे काम नहीं आएंगे, तुम्हारे अमाल उनको नुकसान नहीं पहुंचाएंगे। और फिर कहा कि तुमसे नहीं पूछा जाएगा कि वो क्या करते रहे, और उनसे तुम्हारे बारे में नहीं पूछा जाएगा, ठीक है। लेकिन इस जुमले पूरे का क्या मतलब है? इस पूरे जुमले का मतलब ये है कि तुम वो जो बातें कर रहे हो कि नसरानी हो जाओ, यहूदी हो जाओ, इन ग्रोहों के साथ तुम्हारा कोई ताल्लुक नहीं है। वो ना नसरानी थे, ना यहूदी थे, कुछ भी नहीं थे, वो तो अल्लाह के फरमाबरदार थे। उन्होंने कहा कि जो हुक्म होगा मानेंगे, इताअत करेंगे, और तुम्हारा ये तर्ज अमल नहीं है। तुम तो अपने अपनी पसंद की बातें मानते हो, अपने आबाओ अजदाद की बातें मानते हो, अपने कल्चर को मानते हो, अपनी तहजीब को मानते हो, अपने उलूम को मानते हो, खुदा की बातें मानने को तैयार नहीं हो। तो ये उस बात को बिल्कुल पलट के रख दिया जिस पर वो खड़े थे। अब उनके दावे क्या थे? हम इब्राहिम की औलाद, याकूब की औलाद अलैहिस्सलाम, हमें अल्लाह ताला के पसंदीदा कौम है, कुछ भी मसला नहीं होगा। अल्लाह ने कहा कि नहीं, तुम्हारे साथ उनका कोई ताल्लुक नहीं है। अब एक पहलू वाज़े कर दिया अल्लाह ताला ने, मिल्लत इब्राहिमी का मतलब क्या है? मिल्लत इब्राहिमी का मतलब मुसलमान होना है। मुसलमान होने का मतलब है खुदा का फरमाबरदार होना है, इताअत गुज़ार होना है, उसके अहकाम को का ओबीडियंट होना है। मुस्लिम होने का मतलब ये। एक पहलू से यहाँ तक बात समझा दी, और ये आयत पर एक तरह से खुलासा सा कर दिया। आगे बात को बढ़ाया, जो मैं बीच में बात डालता चला जा रहा था वो अल्लाह ने आगे खोल दी है। वो ये कि यहूद नसारा होना, ये होना, वो होना, फ़िरकाबंदी, उसको अब अल्लाह ताला ले लिया है। वकालु कूनू हूदन अव नसारा, ये कहते हैं कि भाई कामयाब होना है ना, हदायत पानी है, तो तुम या यहूदी हो जाओ या नसरानी हो जाओ। ये वो मिलकर नहीं कहते थे, यहूदी कहते थे यहूदी हो जाओ, नसरानी कहते थे नसरानी हो जाओ, आपस में इकट्ठे नहीं थे। ये ना ख्याल कीजिए कि वो इस बात में इत्तफाक कर गए थे कि चलो यहूदी नसरानी दोनों को कबूल कर लेते हैं, अगरचे इस मामले में दोनों इकट्ठे थे कि नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम के ख़िलाफ़ होने में, लेकिन इसमें वो अभी इकट्ठे नहीं थे कि एक दूसरे को हदायत पर मानते थे। तो कहते हैं कि या यहूदी हो जाओ या नसरानी हो जाओ, तहतदू, तो तुम हदायत वाले बन जाओगे। फरमाया कि इनसे कह दो बल मिल्लत इब्राहीम हनीफा, इससे नहीं बनते, इब्राहीम अलैहिस्सलाम का तरीका इख्तियार करना पड़ेगा तब बनोगे। अब समझ रहे ना कि वो जो बहस थी उसमें दीन मसला नहीं है, वो तर्ज़ अमल मसला है कि खुदा की फरमाबरदारी इख्तियार करनी है हर हालत में, बात काबिल कबूल हो या ना हो माननी है, ये तर्ज़ अमल है। तो उसको उन्होंने कहा कि यहूदी हो जाओ नसरानी हो जाओ तुम्हें हदायत मिल जाएगी, यानी नसरानियत इख्तियार कर लो, क्रिश्चियनिटी इख्तियार कर लो तो हदायत पर हो जाओगे, जुडाइज़म इख्तियार कर लो तो हदायत पर हो जाओगे। फरमाया नहीं, बल्कि इब्राहिम का तरीका इख्तियार करना पड़ेगा तब हो गए। इसमें हनीफ बहुत ज़बरदस्त इस्तेमाल किया है। इब्राहिम अलैहिस्सलाम को भी अल्लाह ताला ने हनीफ कहा है। हनीफ के मानी जो है वो बड़े ही इस पहलू से मानी खेज हैं। एक इसका मतलब होता है कि बुराई छोड़कर सच्चाई की तरफ, हक की तरफ आने वाला। दूसरे इसके मानी होते हैं मुखलिस के। तीसरे इसके मानी होते हैं यकसुई के। यकसुई का मतलब है कि वो तरद्दुद ख़त्म हो गए, शक शुबे दूर हो गए बिल्कुल आदमी। एक उतरे मानी इसके खालिस होने के मुखलिसाना तौर पर इब्राहिम अलैहिस्सलाम का तरीका इख्तियार करो। तो गोया ये उस हुक्म के साथ मुतल्लिक है, ना कि इब्राहिम अलैहिस्सलाम से मुतल्लिक है। कुछ लोगों ने, अक्सर लोगों ने कहना चाहिए इब्राहिम के साथ खास कर दिया कि इब्राहिम की पैरवी करो जो यकसू थे। नहीं, इब्राहिम के तरीके की पैरवी करो यकसू होकर, खालिस होकर, मुखलिस की तरह, झूठ मूठ नहीं। क्योंकि यहूद की खराबी यही थी कि वो कहते होते थे कि मिलत इब्राहिम पर, लेकिन मिलत इब्राहिमी पर नहीं थे। मिलत इब्राहिमी से वो तरीका मुराद है जो असलम तो रब्बिल आलमीन में वाज़ किया गया। तो अब आगे एक जुमला बोल दिया, वमा काना मिलल मुशरकीन, इब्राहिम अलैहिस्सलाम मुशरकों में से नहीं थे। मतलब क्या हुआ कि वो ना यहूदी थे, ना नसरानी थे, ना मुशरकों में से थे। ये कुरान मजीद का तरीका है कि एक जुमला बोल के पीछे का एक जुमला जो खुद ब खुद वाज़ होता है उसको बयान नहीं करते हैं। अरबों के बारे में ये चीज़ याद रखिए, और कुरान मजीद उसकी पैरवी करता है क्योंकि उनके साथ बात करनी थी, वरना वो चिढ़ जाते हैं। कि कुरान मजीद अपने अरब जो थे वो अपने मुखातिब को ज़हीन समझते थे, बेवकूफ़ नहीं समझते थे। तो ज़हीन समझते हुए जुमले उस शख्स की तफसील के साथ नहीं बोलते थे जिस तरह मैं बोल रहा हूँ, ऐसे नहीं बोलते थे। कुछ ना कुछ बात छोड़ देते थे जो उनके ख्याल में हमारा सुनने वाला खुद ही समझ जाएगा। लेकिन उसकी वजह से हम अजमियों को मुश्किल पेश आ जाती है कि हम उस तरह बात ही नहीं करते। तो हम तो यही जुमले का मतलब समझेंगे कि भाई वो कहते थे यहूदी नसरानी हो जाओ, तो अल्लाह ने फरमाया कि नहीं, इनसे कह दो कि मिल्लत इब्राहिमी को इख्तियार करो बिल्कुल यकसू होकर, और इब्राहिम अलैहिस्सलाम मुशरकीन में से नहीं थे। एक अलग बात है जो अल्लाह ने कह दी, ऐसा नहीं है। मतलब पीछे एक बात हज़फ थी कि ना वो यहूदी थे ना वो नसरानी थे, और ये भी ख्याल ना करें मुशरकीन कि ये बड़ा कहते हैं हम इब्राहिम की औलाद हैं तो वो मुशरक थे। नहीं, वो मुशरकीन भी नहीं थे। तो इस तरह से पूरी बात अल्लाह ताला ने वाज़े कर दी कि मिल्लत इब्राहिमी यकसुई वाला दीन है, तौहीद वाला दीन है, हक वाला दीन है, और अल्लाह के आगे सरे तस्लीम खम करने का दीन है। ये दीन ऐसा नहीं है कि जैसा यहूदों नसारा ने समझ लिया और या जैसा मुशरकीन ने समझ लिया। तो इस तरह से ये बात, अब जो बात कही गई, पहले सिर्फ असलमतु के लफ्ज़ों से बात वाज़े की थी, अब बताया कि जो यहूद व नसारा होना और फ़िरकाबंदी और अपने ग्रोह को पसंद करना, दूसरे ग्रोहों को पसंद ना करना, वो असल चीज़ नहीं है। ये कोई खुदा का फरमाबरदारी नहीं होगी कि अल्लाह ताला ने 10 साल पहले एक हुक्म दिया कि भाई चाय सुबह नाश्ते में पी लिया करो, 10 साल बाद कहा कि अब चाय छोड़ दो और लस्सी पी लिया करो। तो हम कहें नहीं, हम तो वही मानेंगे। पहली बात, तो यहूद व नसारा होना कुरान के उतरने के बाद इसी तरह की बात थी कि आप कहेंगे नहीं, हमने पुराना हुक्म मानेंगे अल्लाह ताला का, ताज़ा हुक्म नहीं मानेंगे, ताज़ा हुक्म माना तो गुमराह हो जाएंगे। तो इसको इस तरह से बयान कर दिया इस पैराए में कि ये कहते हैं कि यहूद नसारा हो जाओ, नहीं, मिल्लत इब्राहिमी पर। अब अल्लाह ताला ने क्या किया है, कमाल ये किया है कि मिल्लत इब्राहिमी कदीम चीज़ है, यहूदी होने से, नसरानी होने से, लेकिन इस वक्त जदीद भी है। तो लफ्ज़ इस खूबसूरती से इस्तेमाल किया है कि कमाल कर दिया कि मिल्लत इब्राहिमी क्या है, वो तर्ज़े तस्लीम है असलमतु रब्बिल आलमीन वाला, और आज क्या सूरत हाल है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से मिल्लत इब्राहिमी को मनवाना पेश नज़र है। तो नई बात भी है और कदीम तर्ज़े अमल भी है। तो ये वो जगह है जहाँ पे अल्लाह ताला ने उनको, अब इब्राहीम अलैहिस्सलाम के साथ उनका बैर हो नहीं सकता, तीनों जो कौमें हैं यहूद नसारा और मुशरकीन, और ख़ास तौर से जो यहूद नसारा हैं अरबों के, वो औलाद भी इब्राहीम अलैहिस्सलाम की, बाकी दुनिया के जो मसीही हैं वो तो इब्राहीम अलैहिस्सलाम की औलाद नहीं है, लेकिन अरबों के जो थे वो तो इब्राहीम अलैहिस्सलाम की औलाद थे। तो गोया तीनों ख़ानदान के अबोजद भी वही थे और बानी मज़हब भी वही थे, मिल्लत के बानी भी वही थे, तो दोनों मोहब्बतें जुड़ जाती थी उनके साथ। इसलिए वो ये तो अब इनकार नहीं कर सकते थे कि इब्राहीम की मिल्लत को छोड़ना है। तो उस मिल्लत इब्राहिमी की असल हकीकत जो थी उसको भी बयान कर दिया, इब्राहीम अलैहिस्सलाम से उसको जोड़कर तारीखी मोहब्बत भी जगा दी और ख़ानदानी मोहब्बत भी जगा दी। ये इस जुमले की खूबी है। तो फरमाया कि ये कहते हैं कि यहूद और नसारा हो जाओ तो हदायत पर आ जाओगे, तो इनसे कह दो कि नहीं, मिल्लत इब्राहिमी पे आ जाओ यकसू होकर, तो तब हदायत पर आ जाओगे। तो तब हदायत पर आ जाओगे भी हज़फ है, पिछली जो बात में था वो पूरे का पूरा इसके अंदर मौजूद है। तो जुमले के एतबार से अगर लफ्ज़ी तर्जमा करें तो तुम यहूद और नसारा हो जाओ तो हदायत पाओगे, तो फरमाया कि नहीं, इनसे कह दो कि तुम मिल्लत इब्राहिमी हो जाओ तो फिर हदायत पर आ जाओगे, लफ्ज़ी तौर पर इस तरह का इसके अंदर जोर है। तो अभी मिल्लत इब्राहिमी का मतलब सिर्फ मज़हब नहीं है इब्राहीम अलैहिस्सलाम का, बल्कि वो तर्ज अमल है जिस तर्ज अमल में झुकाव है, खुदा की बात मानना है, इताअत है, फरमाबरदारी है, खुदा जो कह दे अपने नज़रिए को बदल लेना है, खुदा कह दे अपनी अकल ठीक कर लो तो अकल ठीक कर लेनी है, वो कह दे अमल ठीक कर लो तो अमल ठीक कर लेना, ये खुदा की दावत है, हमेशा से यही रही है, इसके अलावा कभी खुदा ने दावत नहीं दी। तो सच्ची बात यह है कि हम खुदा की दुनिया में रहते हैं, लेकिन चूँकि हमें खलीफा बनाया गया है, खलीफा उर्दू वाला नहीं अरबी वाला, तो खलीफा बनाया गया है, तो उसके मानी ये हैं कि हमें दुनिया में इक्तदार दिया गया है, तो हमारे अंदर एक खुदा बनने की तमन्ना सी पैदा हो जाती है, खुदा बनने की तमन्ना सी। किसी साइंसदान की मैं किताब पढ़ रहा था तो कहता है कि पहले तो कुदरत एवोल्यूशन करती रही, अब हम करेंगे, एक नई स्पीशीज हम बनाएंगे, वो सुपर ह्यूमन स्पीशीज होगी। ये जुमला पढ़ के मुझे, और उसने फिर जुमला बोला कि हम खुदा वाला किरदार अदा करेंगे, तो मुझे ये जुमला पढ़ के खुदा वाला किरदार अदा करेंगे, फिरौन का जुमला याद आया कि अना रब्बुकुम अलआला, मैं तुम्हारा बड़ा रब। तो उसकी इनका कसूर नहीं है, खुदा ने बनाया ही ऐसे हम इंसान, हम पता नहीं अपने ख्यालात में कितनी अजीम हस्ती होते हैं। इसका सबसे अच्छा मुशाहिदा 12 13 14 साल टीनेजर्स कह लीजिए, टीनेजर्स का अपने वालदैन के साथ मामला होता है सबसे अच्छा मुजाहरा, वो माँ बाप को बेवकूफ़ समझ रहे होते हैं और अपने आप को बेहतरीन इंसान, अक्लमंद तरीन, कामयाब तरीन, वो माँ बाप की नहीं सुनते। ये जोबन की उम्र है, अभी वो खिलाफत का शऊर दिमाग में बेदार हुआ होता है, उस वक्त उनको ऐसे होता है कि जैसे हम भी ऐसे ही थे, माँ बाप की नसीहतें ऐसी लगती थी कि हज़रत आदम के ज़माने की बातें। तो ये वो जो जोश है खिलाफत का, ये हमें चाहता है कि हम खुदा बन जाएं। और दीन क्या चाहता है, खुदा के बंदे बन जाएं। ये वो कश्मकश है जो चलती रहती है। फिर हम बाज़ुकात अपने आप को तो नहीं बनाते लेकिन अपने बुज़ुर्गों को बना लेते हैं। हिंदुस्तानियों की और पाकिस्तानियों की सबसे बड़ी बदकिस्मती यही है कि इन्होंने कभी भी कुरान मजीद को दीन का माखज़ नहीं माना, दीन का सोर्स नहीं माना, बुज़ुर्गों को माना। बाबा जी ने कह दिया तो ठीक है, सबसे बड़े नुकसान इसी से हुआ। चुनाचे हम कभी भी खालिस दीन पर कायम नहीं रहे, बल्कि यहाँ पर ऐसी ऐसी किताबें लिखी गई इस बात को जस्टिफाई करने के लिए कि यही ठीक रवैया है। और ये किताबें इस तरह की लिखेंगे कि इस्लाम एक मज़हब है जो हर तहजीब में जाकर अपना एक रंग बदल लेता है, एक अपने ऊपर रंग चढ़ा देता है, तो हिंदुस्तानी इस्लाम और है, अरबी इस्लाम और है, मिस्री इस्लाम और है, यूरोप में जाएगा तो और हो जाएगा। बड़ी ज़बरदस्त किताबें लिखी हैं कि इस्लाम का अपना कोई रंग नहीं है, किसी तहजीब में जाकर एक रंग इख्तियार कर लेता है। वजह क्या है? वजह यह है कि हम अपने बीच में लाम शामिल करना चाहते हैं। चुनांचे आखिरी दौर में हमारे एक नई तहरीक उठी है, वो ये कहती है कि इस्लाम एक तारीखी चीज़ है, तारीख के अदवार से अपना रंग बदलता रहता है, आओ हम भी अपना हिस्सा डालते हैं इसका रंग बदलने में। घबराते क्यों, डरते क्यों? जबकि इसके बिल्कुल बरक्स अल्लाह ताला कहते हैं कि मेरी बात मानो। आगे चलकर एक और असलूब इख्तियार करेंगे अल्लाह ताला, तो उससे आप समझ जाएंगे कि असल में मिल्लत इब्राहिमी है क्या, वो समझ जाएंगे आप। तो देखिए, पहुँचते हैं वहाँ तक, नहीं टाइम थोड़ा है, रख ला बात हो गई। तो आगे आयत नंबर 138 है, इसमें अल्लाह ताला ने कहा है कि सिबगत अल्लाह, अल्लाह का रंग इख्तियार करो, यानी अपने आप को उस रंग में रंग लो जो अल्लाह ताला ने तुम्हारे लिए पसंद किया। अपने आप को उस रंग में रंग लो जो अल्लाह ने तुम्हारे लिए पसंद किया है, यही मिल्लत इब्राहिमी आयत 138 में। तो बहरहाल जब वहाँ पहुँचेंगे तो तफसील से बात करेंगे। तो कहते हैं कि ये कहते हैं कि यहूदी हो जाओ या नसरानी हो जाओ तो तुम हदायत पर आ जाओगे, तो अल्लाह ने आगे से कहा कि इनसे कहो कि नहीं, मिल्लत इब्राहिमी पर पूरे खलूस के साथ आ जाओगे तो फिर हदायत पर आओगे। और इब्राहिम अलैहिस्सलाम ना यहूदी थे, ना नसरानी थे, ना मुशरिकीन में से थे। और फिर फरमाया कि इनसे ये भी कहो, आमन्ना बिल्ला, हम अल्लाह पर ईमान लाए, वमा उन्जिला इलैना, और अब जो हमारे ऊपर नाजिल हुआ उसको भी हम ईमान लाए, वमा उन्जिला इला इब्राहिम व इस्माईल व इसहाक व याकूब व लसबात, और हम उसको भी मानते हैं जो इब्राहिम पर उतरा, जो इस्माईल पर उतरा, इसहाक पर उतरा, याकूब पर उतरा और उनकी औलादों पर उतरा, और जो मूसा को दिया गया उसको भी मानते हैं, और जो ईसा को दिया गया वो भी मानते हैं, और जो अल्लाह की तरफ से नबियों को दिया गया सब कुछ को मानते हैं। ये कौन मानेगा? जो अल्लाह के हुक्मों की पैरवी करने वाला हो, जो यहूदियत और नसरानियत में फंस जाएगा और देवबंदियत और ब्रेलवियत में फंस जाएगा वो नहीं मानेगा। यही तर्ज अमल मतलूब है। फरमाया कि ला नुफर्रिकु बैना अहदिन मिनहुम, इनसे कह दो कि हम इन तमाम रसूलों में कोई फ़र्क नहीं करते, बस अल्लाह का हुक्म था मानते, पहलों को ही मानते, बाद वालों को ही मानते, कोई फ़र्क नहीं। वनानु लहु मुस्लिमून, इसलिए कि हम उसके फरमा बरदार। तो ईसा पर उतराए तब मानेंगे, मूसा पर उतराए तब मानेंगे, इब्राहिम पर उतरा तब मानेंगे, क्योंकि हम अल्लाह के फरमा बरदार हैं। हम इसमें फ़र्क नहीं करते कि किस नबी पर उतरा, यहूदियों के नबी पर उतरा के, ईसाइयों के नबी पर उतरा के, मुसलमानों के नबी, ये फ़र्क नहीं करते हम, बस अल्लाह के फरमा बरदार हैं। वो जिस नबी पर भी जो उतारेगा हम उसको मान लेंगे, शर्त ये की है कि अल्लाह ने उतारा हो, झूठ ना हो, बस। तो वह नाहनु लहू मुस्लिमून में फिर उसी बात को दोहराया जो पीछे चली आ रही है। तो इस सूरा में मिल्लत इब्राहिमी का मतलब यह है कि मैं मुसलमान बन जाऊं, ताबेदार बन जाऊं खुदा का। अब इस आयत में चंद बातें बहुत अहम है जिसको समझ लेना चाहिए। अल्लाह पर ईमान लाने और जो इन तमाम नबियों पर उतरा उस पर ईमान लाने की बात यहाँ की जा रही है। तो गोया अहले किताब को ये दावत दी जा रही है कि तुम भी इन सब पे जो उतरा है सबको मानो, और उसमें आगाज़ नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम पर उतरने वाली चीज़ से किया गया, वमा उन्जिला इलैना से, जो हमारे ऊपर उतरा है यानी नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम पर। तो सब कुछ को मानना पड़ेगा, किसी में फ़र्क नहीं करना पड़ेगा। हाँ, ये बहस तो हो सकती है कि कौन अल्लाह का रसूल है या नहीं है, कौन नबी है या नहीं है, लेकिन जब साबित हो जाए कि वो अल्लाह के नबी हैं तो बस ख़त्म हो गई बहस सारी, अब मानना पड़ेगा, क्योंकि हम अल्लाह के फरमाबरदार हैं। असल की वर्ड जो है इस पूरे दो सफ़ों का वो यही है कि नाहनु लहू मुस्लिमून, नाहनु लहू मुस्लिमून, उम्मतन मुस्लिमतन लग से बात शुरू हुई थी और नाहनु लहू मुस्लिमून की तकरार पर चल रही है। अब ये जो ایمان کا تقاضا ہے کہ اس طرح سے بات کو ماننا ہے. اس کو ذہن میں رکھیے اور اگلی آیت دیکھیے. فَإِنْ آمَنُوا بِمِثْلِ مَا آمَنْتُمْ بِهِ فَقَدْ اِهْتَدَوْا. اگر یہ اس طرح ایمان لے آئیں جیسے تم ایمان لائے ہو تو پھر یہ ہدایت پر ہوں گے. وہ جو بات انہوں نے کی تھی کہ یہودی اور نصرانی ہو جائیں تب ہدایت پر آ جاؤ گے, اس کا پورا جواب یہاں آ کر مکمل کیا ہے کہ اگر تم اس طرح سے ایمان لے آؤ, اگر یہ اس طرح سے ایمان لے آتے ہیں جس طرح سے تم ایمان لائے, صحابہ مراد ہیں, تو تب یہ ہدایت پر آئیں گے. وَإِن تَوَلَّوْا, اور اگر انہوں نے منہ پھیر لیا, اس طرح سے ہدایت قبول نہیں کی, اس طرح سے ایمان نہیں لائے, تو فَإِنَّمَا هُمْ فِي شِقَاقٍ, تو پھر یہ بہت دور کے اختلاف میں پڑے ہوئے ہیں. فَسَيَكْفِيكَهُمُ اللَّهُ وَهُوَ السَّمِيعُ الْعَلِيمُ, تو پھر تمہارا یہ کچھ نہیں بگاڑ سکیں گے, ان کے مقابلے میں اللہ تمہارے لیے کافی ہے, کیونکہ وہ سننے والا بھی ہے جاننے والا بھی ہے. اب اس میں ایک بہت خوبصورت جملہ ہے. قرآن مجید یہ کرتا ہے کہ جو ذہنوں میں سوالات ہوتے ہیں, چونکہ اللہ کا کلام ہے, تو بعض اوقات اچھے خطیب بھی بھانپ لیتے ہیں کہ میری مجلس میں کیا ذہنوں میں سوال ہو رہا ہے, لیکن اللہ تعالیٰ تو بھانپنے کا سوال نہیں ہے, ان کو پکا علم ہوتا ہے. تو اس میں یہ بات تھی کہ کچھ یہود یہ بات سمجھ رہے تھے کہ بھئی ہمارا ساتھ ٹوٹ جائے گا. یہ مجھے یہ بات سمجھ میں آتی ہے, ہم بعض عیسائی یہاں پر مسلمان ہوتے ہیں, تو ان کو سب سے بڑا مسئلہ یہ پیدا ہو جاتا ہے کہ ان کی بیٹیاں مسلمان اس لیے قبول نہیں کرتے کہ وہ پہلے کرسچن تھے, اور کرسچن اب ان کی بیٹیاں اس لیے قبول نہیں کرتے یا بیٹے قبول نہیں کرتے کہ وہ مسلمان ہو گئے ہیں, کرسچن نہیں رہے. اس طرح کے کچھ سوشل جو مسائل ہیں بہت شدید پیدا ہو جاتے ہیں. غالباً یہاں کے بعض اہل کتاب کو بھی یہ مسئلہ زیر بحث تھا. اس کو سامنے رکھتے ہوئے اللہ تعالیٰ نے مسلمانوں کو تسلی دی ہے کہ اگر یہ ایمان لے آئے تو ٹھیک, ورنہ یہ دور کی گمراہی میں پڑے ہوئے ہیں, اور تمہارے لیے جو مومن ہو گئے ہیں ان کے لیے اللہ کافی ہے, راستے نکال دے گا, کیونکہ وہ سننے والا اور جاننے والا ہے. تو اب اس سے آپ سمجھ سکتے ہیں کہ اللہ تعالیٰ کو اس مشکل کے باوجود تقاضا یہی ہے کہ تم اللہ کی فرما برداری کرو گے, اور اس قدر شدید معاملہ ہے کہ اللہ تعالیٰ کہہ رہے ہیں تمہارے لیے کافی عمر ہے. ان حالات میں بھی اللہ تعالیٰ یہ چاہتے ہیں کہ بندہ خدا کی فرما برداری پہ آ جائے, صرف باتیں نہ کرے, صرف یہودی اور نصرانی ہونے کی کوشش نہ کرے. تو یہ اب تقاضا ظاہر ہے کہ صرف اہل کتاب سے تو نہیں ہے, ہم سے بھی یہی ہے, اور مسلمانوں کے اندر یہ اتنی کمزوری ہو چکی ہے اس مسئلے میں کہ ہم نے خیر قرآن کی آیتوں کو تبدیل کیا ہے, اس کو جدید عقل پہ ثابت کرنے کے لیے کئی چیزوں کا انکار کیا ہم نے عقل پہ ثابت کرنے کے لیے. مثلا ہمارے ہاں پورے مسالک موجود ہیں جو جنات کو نہیں مانتے, فرشتوں کو نہیں مانتے مسلمانوں ہی کے, اس لیے کہ وہ جدید عقل کے مطابق پورے اتر جائیں. خدا کی فرما برداری مقصود ہی نہیں, ورنہ خدا کی فرما برداری مقصود ہو تو ٹھیک ہے جی, اللہ نے کہا ہے کہ جن ہوتے ہیں تو ہوتے ہوں گے, ہمیں نظر نہیں آتے تو نہ سے. میں اس کی مثال دیا کرتا ہوں, اگر نبی کریم صلی اللہ علیہ وسلم کہہ دیتے نا کہ جراثیم ہوتے ہیں اور سائنس ثابت نہ کر پاتی, تو آج مسلمانوں نے اس کو بھی انکار کر دینا تھا. نہیں نظر آتے ہمیں, آپ کیا کریں, جراثیم نظر آتے ہیں, کہتے ہیں جی کروڑوں تمہارے ہاتھ پہ لگے ہوئے ہیں, مجھے تو ایک بھی نظر نہیں آتا. ہوں گے, ٹھیک ہے, مان لیتے ہیں, کیا فرق پڑتا ہے اس سے. تو جو چیزیں اللہ نے کہی ہیں ان سے زیادہ, اللہ سے زیادہ معتبر اب سائنسدان ہو گئے ہیں کہ وہ جو کہتے ہیں ہم مان لیتے ہیں. تو اس لیے اس بات کو سمجھنا چاہیے کہ یہ سائنسدان بڑے آرام سے ہمیں, جہاں ہم کہتے ہیں جی کہ ایولیوشن تھیوری میں آپ کے پاس وہ جو مسنگ لنک سب بتائیے ذرا, وہ کہتے ہیں ابھی دریافت ہو جائیں گے. تو ایک مذہبی آدمی کیوں یہ جواب نہیں دے سکتا جی کوئی بات نہیں ہے, سات آسمان نہیں دیکھے تو کوئی بات نہیں, معلوم ہو جائے گا, یا نہ ہوا تو آخرت میں ہو جائے گا, اور جنات اگر دکھائی نہیں دیتے تو نہ سے ہی ہو جائے, ایسی کوئی دوربین نکل آئے کہ جیسے جنات نظر آ جائیں, نہیں آئیں گے تو کوئی بات نہیں, قیامت والا دن دیکھ لیں گے, آنے والا ہے دن, اس میں کیا مسئلہ ہے. تو یہ علمی رویہ ہے, غیر علمی رویہ نہیں. میں نہیں کہتا کہ سائنسدان غلط کہتے ہیں, وہ ایک علمی رویہ, ٹھیک ہے جی ہم کام کر رہے ہیں, تحقیقات ہو رہی ہیں, چیزیں ثابت ہو جائیں گی, قرآن مجید کی کئی چیزیں ثابت ہو گئیں اور بھی ثابت ہو جائیں گی. ہاں تو یہ کوئی علمی رویہ نہیں ہے कि एक चीज को मैं आज नहीं जान सकता तो उसका इनकार कर दो, अपने नाकिस इल्म होने का इतराफ कर लेना चाहिए। कोई बात नहीं, हम आज साबित नहीं कर सकते, दिखा नहीं सकते, तो कोई बात नहीं, लेकिन इसका मतलब ये नहीं कि ये चीज़ मौजूद नहीं है। ऐसा ही खुदा के बारे में हो रहा है कि खुदा को हम दिखा नहीं सकते तो खुदा का इनकार कर दिया जाए, ये क्या रवैया होगा? हो जाएगा साबित, ना हुआ तो कोई बात नहीं, मेरी अकल मेरी फितरत तकाजा कर रही है कि खुदा होना चाहिए। तो यहाँ रोक लेते हैं जी, सवालात के लिए हाजिर हूँ अपने।